This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू हजुर श्रोताहरू म सञ्जय यहाँ आज पनि उपस्थित भइसकेको छु रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्ग मार्फत हजुर श्रोताहरू तपाईँहरूलाई थाहा नै छ यो कार्यक्रम आउने गर्दछ हरेक आइतबार 9:30 बजेदेखि 10:30 बजेसम्म र म तपाईँको साथमा हुने गर्दछु सञ्जय त्यति 1 घन्टाको लागि र तपाईँहरूलाई यो 1 घन्टाको बिचमा म नेपालमा भएका घटनाक्रमहरू जसलाई हामी न्युज भन्ने गर्छौँ खबरको एउटा सेगमेन्ट छ त्यो त पहिलो कार्यक्रम को पहिलो प्रस्तुति हुनेछ त्यसपछि गीत सङ्गीत र अरू रोचक जानकारीहरू म तपाईँहरूलाई प्रस्तुत गर्ने गर्दछु यो कार्यक्रममा यसै गरी आज तीजको एउटा अवसर परेको छ श्रोताहरू नेपालमा नेपाल बाहिर नेपालीहरू जहाँ पनि छन् यतिखेर तीज महिलाहरूको विशेष गरी महिलाहरूले मनाउने चाड तीज मनाइरहेका छन् त्यसै छेरोफेरोमा रहेर यहाँ एडलेडमा भएका तीज कार्यक्रमका बारेमा पनि म जानकारी गराउनेछु र साथमा तीजका रमाइला गीत गीतहरू पनि प्रस्तुत गर्नेछु र साथमा अन्य गीत सङ्गीतले पनि तपाईँलाई आज म मनोरञ्जन गर्ने कोसिस गर्नेछु तर श्रोताहरू अहिलेलाई म कार्यक्रम थालनी गर्न चाहन्छु देश विदेशमा भएका घटनाक्रमको बारेमा खबरबाट न्युजबाट समाचारको सुरुमा राष्ट्रपति रामवरण यादवले दलहरूबीच सहमति नभई कुनै अध्यादेश स्वीकृत नगर्ने भन्दै छिटो निकास निकाल्न आग्रह गर्नुभएको छ मुख्य तीन दल र मधेसी मोर्चाका नेतालाई आज आफ्नै कार्यालयमा बोलाएर राष्ट्रपति यादवले छिटो सहमतिमा पुग्न आग्रह गर्नुभएको हो सहभागी दलका नेताले केही दिनमै सहमति गर्ने दोहोऱ्याएका छन् करिब 2 घन्टासम्म भएको बैठकमा राष्ट्रपति यादवले संविधान सभाको अवसानसँगै मुलुकमा गहिरो राष्ट्रिय सङ्कट देखिएको भन्दै उहाँले छिटो सहमतिमा पुग्न ध्यान आकर्षण गराउनु भएको मधेसी मोर्चाका संयोजक विजय गच्छतारले जानकारी दिनुभयो कडा रूपमा पेश भएका राष्ट्रपति यादवले दलहरूको सहमति बिना आफूले कुनै कदम नचाल्ने भन्दै अध्यादेश पनि स्वीकृत गर्ने नगर्ने बताउनु भएको गच्छदारले सञ्चारकर्मीलाई बताउनुभयो एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले जनतालाई तत्काल संविधान चाहिएकाले सहमतिमा पुग्न ध्यान आकर्षण गराउनु भएको बताउनुभयो बैठकमा सहभागी नेताहरूले भने आजैबाट छलफल सुरु गरेर केही दिनमा सहमति निकाल्ने दावी गरेका थिए बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल काङ्ग्रेस सभापति सुशील कोइराला एमाले अध्यक्ष झलनाथ खनाल तथा मधेसी मोर्चाका गच्छेदारलाई मात्र बोलाइएको थियो यसअघि दलहरूले भदौभित्र निकास निकाल्ने बताए पनि सहमति नभएपछि आज राष्ट्रपतिले सामूहिक रूपमा ध्यान आकर्षण गराउनु भएको हो अघिल्लो पटक राष्ट्रपतिसँगको सामूहिक भेटमा मुख्य दलले यही महिनाभित्र सहमति गर्ने आश्वासन दिएका थिए मुख्य तीन दलले सहमति गर्न आफैले तोकेको समय सीमा आज सकिँदैछ समय सीमा सकिनै लागे पनि सहमतिको सङ्केत भने देखिएको छैन एकीकृत माओवादी काङ्ग्रेस र एमाले भदौ मसान्तभित्र सहमति निकाल्ने प्रतिबद्धता धेरै पटक व्यक्त गरेको थियो संहिताको स्वरूप राष्ट्रिय सरकार तथा संविधान बनाउने प्रक्रियाबारे विवाद नमिलेपछि राजनीतिक गतिरोधले निकास पाउन सकेको छैन विवाद मिलाउन भन्दै मुख्य तीन दलको बैठक आज बोलाइएको छ नेताहरूले अपरान्न 4 बजे बानेश्वरमा बस्ने बैठकमा निकासका लागि लचिलो भएर छलफल गर्ने बताएका छन् पछिल्लो पटक काङ्ग्रेसले जेठ 2 गतेको सहमति अनुसार आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने तथा 11 प्रदेश निर्माण गर्नुपर्ने अडान राखेको छ एकीकृत माओवादीले संविधान सभा पुनर्स्थापनामा जाने भए मात्र काङ्ग्रेस नेतृत्वको सरकार स्वीकार्य हुने बताएको छ एमाले जेठ 2 गते भएको सहमति मान्य नहुने भन्दै 7 प्रदेश बनाउनु पर्ने अवधारणा अघि सारेको छ मुख्य तीन दलले निर्वाचन वा संविधान सभा पुनर्स्थापना भन्नेमा पनि सहमति जुटाउन सकेका छैनन् प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक संकट समाधानका लागि संविधान सभा पुनर्स्थापना वा न्याय निर्वाचनको विकल्पमा जान सकिने बताउनु भएको छ। संविधान सभा विघटनपछि नयाँ निर्वाचनको पक्षमा उभिएका प्रधानमन्त्रीले पहिलो पटक पुनर्स्थापनाको विकल्पबारे सार्वजनिक धारणा राख्नुभएको हो। नेपालगंजमा संचारकर्मीसँग कुरा गर्दै उहाँले दलहरूको सहमतिमा जटिलता अन्त्य गर्नुपर्ने बताउनुभयो। अर्को एक प्रसङ्गमा उहाँले प्रधानमन्त्रीद्वारा पठाइएका अध्यादेश अत्यावश्यक भएकाले राष्ट्रपतिले स्वीकृत गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। सत्य निरूपण र बेपत्ता सम्बन्धी आयोग गठनका लागि सहमतिमै अध्यादेश ल्याइएकाले विरोध गर्नुको औचित्य नभएको प्रधानमन्त्रीको भनाइ थियो। एकीकृत माओवादीका प्रवक्ता अग्निश सापकोटाले काङ्ग्रेस एमाले राष्ट्रपतिलाई अघि सारेर सत्ता हत्याउन खोजेको आरोप लगाउनु भएको छ। कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले राष्ट्रपतिले कुनै कदम चाले मुलुक झन सङ्कटमा फस्ने दावी गर्नुभयो। पछिल्लो समय सहमतिका बाधक काङ्ग्रेस एमाले भएको बताउँदै उहाँले उनीहरूको व्यवहारका कारण सहमतिको वातावरण दिन प्रतिदिन बिग्रदै गएको टिप्पणी गर्नुभयो। सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने काङ्ग्रेस एमालेको अडान उचित नभएको दावी गर्दै उहाँले त्यसका लागि समेत सहमति आवश्यक रहेको बताउनुभयो। अवैध रक्तचन्दन तस्कर गर्ने गिरोहमाथि प्रहरीले कारवाही गर्दा आइतबार बिहान एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको फुल्टिङकट्टी गाविसस्थित सेलाङकट्टीमा खासा लगिँदै गरेको रक्तचन्दन गिरोहमाथि प्रहरीले आइतबार बिहान 1:30 बजे गोली चलाउँदा हगाम दुईका विवेक श्रेष्ठको मृत्यु भएको हो। प्रहरी कारवाहीमा फुल्टिङ एकका बिर्खबहादुर श्रेष्ठ र प्रताप तामाङ पक्राउ परेका छन्। मृत्यु हुने श्रेष्ठ र पक्राउ परेका दुवैजना रक्तचन्दन बोक्ने कामदार हुन्। गिरोह भने उम्किएको छ। प्रहरीले 71 गोलिया रक्तचन्दन बरामद गरेको छ। प्रहरीका अनुसार 50 जनाको समूह रक्तचन्दन बोकेर खासा जाँदै थियो। 13 वर्ष अघि काठमाडौँको त्रिभुवन विमानस्थलबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गर्ने कार्यमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ। मिराजुद्दिन भनिने जावेद अहमदलाई भारत प्रशासित कश्मीरको किस्वत्तर जिल्लामा गिरफ्तार गरिएको हो। प्रहरीले उनी पाकिस्तानबाट नेपाल हुँदै त्यहाँ पुगेको दावी गरेको छ। सन् 1999 काठमाडौँबाट दिल्ली जाँदै गरेको विमान भारतीय आकाशमा पुगेपछि अपहरण गरिएको थियो। विमानमा 180 जना यात्रु थिए। अपहरणकारीहरूले विमानलाई अफगानिस्तानको कान्दाहारमा पुर्याई भारत सरकारसँग मोलतोल गरेका थिए। भारत सरकारले 3 कश्मीरी विद्रोहीहरूलाई छाड्न राजी भएपछि उनीहरूले विमानका यात्रुहरूलाई छाडेका थिए। त्यसअघि उनीहरूले एक यात्रुको हत्या समेत गरेका थिए। अब समाचारको अन्त्यमा स्पोर्ट्स सम्बन्धी समाचार। श्रीलङ्काका कुमार सङ्गकाराले वर्षको सर्वश्रेष्ठ क्रिकेटर सहित आइसिसीको 3 अवार्ड पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसिसीले दिने वार्षिक अवार्डमा सङ्गकाराले सर्वश्रेष्ठ टेस्ट क्रिकेटर र पिपल्स चोइस अवार्ड पनि पाएका हुन्। यसअघि सर्वश्रेष्ठ क्रिकेटरको अवार्ड सन् 2004 राहुल द्रविड, एन्ड्रू फ्लिपटफ र ज्याक क्यालिसले सन् 2005 रिकी पोन्टिनले 2006 र 2007 शिवनारायण चन्द्रपालले 2008 मेलेज जोन्सनले 2009 र सचिन तेन्दुलकरले 2010 र जोनाथन ट्रटले 2011 पाएका थिए। भारतीय क्रिकेट विराट कोहलीले भारतीय क्रिकेटर विराट कोहलीले भने वर्षको सर्वश्रेष्ठ वनडे क्रिकेटरको अवार्ड पाए। वर्षभरिको प्रदर्शनलाई मूल्याङ्कन गर्दै आइसिसीले यस्तो अवार्ड दिने गर्दछ। हजुर श्रोताहरू, अहिले भर्खरै मैले तपाईँहरूलाई नेपाल र नेपाल बाहिर भएका घटनाक्रमको बारेमा जानकारी गराएँ एज अ न्युज। र श्रोताहरू, अब कार्यक्रमको अर्को पाटोमा म तपाईँहरूलाई अब गीत सङ्गीत र अरू रोचक जानकारीहरूले मनोरञ्जन गर्ने कोसिस गर्नेछु। तर श्रोताहरू, त्योभन्दा अगाडि म यहाँनिर तपाईँहरूलाई के जानकारी गराउन चाहन्छु भने नेपालीहरूको यो फेस्टिभल सिजन सुरु भइसकेको छ। नागपञ्चमीदेखि सुरु हुने नेपाली फेस्टिभलहरूको एउटा लर्को नै लाग्ने गर्दछ। जस्तै त्यसपछि गएर नागपञ्चमीपछि कृष्ण अष्टमी, अनि त्यस्तै गएर तिज, अनि त्यसपछि दसैँ तिहार। हजुर श्रोताहरू, त्यस्तै गरेर यो अहिलेको समय भने एकदमै रमाइलो वातावरण छ, किन भन्दाखेरि तिजको माहौल छ, सबैजना नेपाली चेलीहरू चाहे नेपाली विदेश नेपालमा हुनुहुन्छ या चाहे विदेशमा हुनुहुन्छ, उहाँहरू यति बेला रातो साडी लगाएर गहनाले पुरिएर तिजको रमाइलोमा रमझममा रमाइराख्नु भएको छ। तिजको आफ्ना साथीसङ्गीहरूसँग दर खाएर रमाइलो गर्दै हुनुहुन्छ। श्रोताहरू, यसै विषयवस्तुमा रहेर म तपाईँहरूसँग कुराकानी गर्नेछु आजको कार्यक्रममा, र थप रोचक जानकारीहरू त छँदैछन् कार्यक्रम समय अवधिभरि। र त्योभन्दा अगाडि कार्यक्रम सुरु गर्न चाहन्छु म यहाँनिर तिजको एउटा रमाइलो गीतबाट, दर खाने तिज, यो तिजको रमाइलो भाका यहाँहरूका लागि अहिलेलाई।
आयो तर खाने मम्मा
हजुर श्रोताहरू, अलि फरक भाकी छु यसपालि भन्दै थिइन् सुनिता दुलाल. हजुर, यो एकदमै रमाइलो गीत तिजको भाका यहाँहरूका लागि मैले प्रस्तुत गरेँ यहाँनिर. हजुर श्रोताहरू, तपाईँहरूलाई म जानकारी गराइहालौँ फेरि पनि, यो कार्यक्रम हो भोइस अफ साङ्ग्रिलाका आवाजहरू. रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत हरेक आइतबार 9:30 बजेदेखि 10:30 बजेसम्म आउने गर्छ र यो कार्यक्रम ल्याएर आउने गर्दछु म सञ्जय. श्रोताहरू, मैले तपाईँहरूलाई भनिहालेँ, अहिले यतिखेर तिजको रमझम एकदमै बढिरहेको छ. तिजको चहल पहल एकदमै छ. नेपाली चेलीहरू, नेपाली महिलाहरू रातो साडी, रातो चुरा अनि गहना लगाएर एकदमै रमाइलोसँग, रमाइलो वातावरणमा यो तिज पर्व मनाइराख्नु भएको छ. यसै सिलसिलामा साउथ अस्ट्रेलियाको एडिलेडमा पनि विभिन्न तिजका कार्यक्रमहरू भएका छन्. यसबारेमा म तपाईँहरूलाई छोटकरीमा जानकारी गराइहालौँ. नेपाली पाठशाला एडिलेडको आयोजनामा आज कुलरस एभिन्यूको स्काउट हलमा तिजको नाचगान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ. $10 प्रवेश शुल्क राखिएको उक्त दर खाने कार्यक्रममा ठूलो संख्यामा नेपाली चेलीबेटीहरूका साथमा पुरुषहरूको पनि उपस्थिति रहेको थियो. उक्त कार्यक्रमबाट संकलन भएको रकम नेपालमा रहेको आमा घरको सहयोगका लागि पठाइने आयोजकले जानकारी गराएको छ. यसै गरी हिजो नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान एडिलेड शाखाको आयोजनामा तिज फेस्टिभल इन एडिलेड तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ. उक्त कार्यक्रममा एडिलेडमा बस्नुहुने आर्टिस्टहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो भने उपस्थित महिलाहरूले नाचगान गरेर रमाइलो गर्नुभएको थियो. र यसै गरी बुद्धिज कम्युनिटीमा पनि तिजको कार्यक्रम सम्पन्न भएको छ. हिजो मात्रै रेडियो कार्यक्रम युवा संसारको सक्रियतामा बुद्धिस्ट समुदायमा पनि तिजको कार्यक्रम आयोजना गरिएको थियो. ठुलो संख्यामा उपस्थित महिला तथा पुरुषहरूले नाचगान गरेर रमाइलो वातावरणमा तिज पर्व मनाइएको रेडियो कार्यक्रम युवा संसारका मित्र इन्द्र अधिकारीले हामीलाई जानकारी गराउनु भएको छ. श्रोताहरू, इन्द्र अधिकारीले हामीलाई यो जानकारीका साथमा एउटा रिपोर्ट पनि पठाउनु भएको छ. अहिलेका लागि म तपाईँहरूका लागि प्रस्तुत गर्दैछु. युवा संसारका सहकर्मी मित्र इन्द्र अधिकारी ज्यूले तयार पार्नुभएको यो तिज सम्बन्धी एउटा रिपोर्ट.
यो धुन सुनिसकेपछि सायद हामीले भनिरहनु पर्दैन कि हिन्दूहरूको महान चाड तिजको रमझम सुरु भइसकेको छ. किम्बदन्ती र पौराणिक युगको कथा जस्तो सुकै भए पनि तिज हिन्दू धर्मावलम्बी महिलाहरूको लागि निकै ठुलो पर्व हो. रातो साडी र झरझट्ट गहनामा रिमिक्क परेर शनिबार साउथ अस्ट्रेलियाको एडलेडमा आयोजित तिजको कार्यक्रममा आएका महिला र पुरुषहरूको सङ्गमले के देखायो भने परदेशमा यो पर्वको महत्व अझ बढ्दै गएको छ. यो कार्यक्रम युवा संसार रेडियो समूहले आयोजना गरेको थियो. 240 जनाको क्षमता भएको हलमा मानिसको निकै ठेलम ठेल थियो. महिलाको उपस्थिति बढी भए पनि पुरुषको उपस्थिति पनि थोर बहुत थियो. युवा युवतीको निकै ठुलो सहभागिता रहेको यो तिज विशेष कार्यक्रम यति वृहत रूपमा दक्षिण अस्ट्रेलियामा आयोजना भएको सायद पहिलो कार्यक्रम थियो. अब नेपालमा मात्र सीमित रहेन, विश्वको हरेक कुनामा तिजका भाका गुन्जिन थालेका छन्. हरियो साडी र पाउजुको छमछम प्रत्येक देशमा देखिन थालेको छ. अस्ट्रेलियाको एडलेड पनि यसबार अछुत रहन कहाँ सक्थ्यो र यहाँ भुटानीहरूको जनसङ्ख्या वृद्धि हुने क्रम सँगै तिज र यस्तै सांस्कृतिक पर्वले यहाँको जनजीवनमा रौनकता थपेको छ. Thank you. 5 वर्षे बालिकादेखि पाका उमेरका आमाहरूको समेत शनिबारको तीज कार्यक्रममा उपस्थिति थियो। बालबालिका र युवतीले प्रस्तुत गरेका नृत्यले वातावरण निकै रोमाञ्चक बनाएको थियो। विक्रम अधिकारी, जीवन कोइराला, प्रकाश निरौला, शुभ विश्वास, निरु मिश्र र युवा संसार कार्यक्रम प्रस्तोता लोकसफल पौडेलको समूहले माहौल नै तताएको थियो। पुराना लोकभाका रमाइला तीजको गीतले सबैलाई नाच्नको लागि प्रेरित गरेको थियो। घण्टाको कार्यक्रममा एक घण्टाभन्दा बढी दर्शक बनेर बसेका महिला दिदीबहिनीहरू तीजको भाका र अरू रमाइला नेपाली गीतमा नाचेका थिए। यो उत्साहजनक सहभागिता र आफ्नो संस्कृतिप्रति भुटानी समुदायले देखाएको यो सद्भावले युवा संसार समूहलाई निकै हौसला प्रदान गरेको छ। हामी अर्को साल पनि तीजको यस्तै रमाइलो कार्यक्रम लिएर आउने प्रतिबद्धता व्यक्त गर्दछौँ।
हजुर श्रोताहरू, युवा संसारका सहकर्मी मित्र इन्द्र अधिकारीले तयार पार्नुभएको यो रिपोर्ट यहाँनिर भर्खरै मैले तपाईँहरूका लागि प्रस्तुत गरेँ। श्रोताहरू, भुटनिज कम्युनिटीमा हिजो मात्र साउथ अस्ट्रेलियाको एडिलेडको सल्सबरी एरियामा भएको कार्यक्रमको बारेमा जानकारी थियो। यो श्रोताहरू, फेरि पनि म यहाँनिर एउटा गीत प्रस्तुत गर्दैछु श्रोताहरू तपाईँहरूका लागि, भरत सिटौलाको आवाजमा रहेको हरे राम हरे कृष्ण। र त्यसपछि भने म आज एक स्टुडियोमा मसँग एकजना सहकर्मी मित्र हुनुहुन्छ, उहाँको परिचय गराउनेछु। र अहिलेलाई भने सुनौ यो भरत सिटौलाको आवाजमा रहेको यो गीत।
तिम्रै महिमा गाइरहूँ।
हजुर श्रोताहरू, भर्खरै भरत सिटौलाको आवाजमा प्रस्तुत गरेँ मैले यो गीत हरे राम हरे कृष्ण। मैले यो गीतभन्दा अगाडि तपाईँहरूलाई भनेको थिएँ श्रोताहरू, आज स्टुडियोमा एकजना सहकर्मी मित्र हुनुहुन्छ मेरो साथमा, र म उहाँको परिचय गराउन गइरहेको छु, र मैले गराउनुभन्दा पनि तपाईँले आफै आफ्नो परिचय गराइदिनुहोस् न श्रोताहरूको लागि।
नमस्ते श्रोताहरू, आज म सञ्जयको साथमा उपस्थित भइसकेको छु भोइस अफ सङ्ग्रीला लिएर। मेरो नाम चाहिँ कल्पना हो, अनि म चाहिँ आजदेखि चाहिँ सञ्जयलाई साथ दिनको लागि र भोइस अफ सङ्ग्रीलालाई मनोरञ्जन गराउनको लागि म उपस्थित भइसकेको छु। र आज हामीहरू फेसबुकको बारेमा भन्नेछौँ। यहाँनिर हामीले एउटा समाचार पनि तयार पारेको छौँ र फेसबुकको बारेमा, र त्यसकै विषयमा म भन्न गइरहेको छु। वैज्ञानिकहरूले फेसबुक, ट्विटर लगायत इन्टरनेटमा बढी समय बिताउने पुरुषभन्दा महिला बढी हुने लगाएका छन्। इन्टरनेटको लत लाग्नुमा मानवको जिनको एक प्रकार नै हुने र त्यस्तो महिलामा पनि पत्ता लगाएको हो। युनिभर्सिटी अफ बोनका डाक्टर क्रिस्टियन मोन्टगनको नेतृत्वमा भएको अनुसन्धानले यस्तो देखाएको हो। उनको समूहले इन्टरनेट बानी पारे 843 जना अन्तर्वार्ता लिएका थियो। तीमध्ये 132 जना इन्टरनेटको लत लागेकाहरू थिए, र ती लत लागेकाहरूको जना जिनमा समानता भेटियो। लत लागेका मध्ये अधिकांश महिलाहरू नै थिए।
हजुर श्रोताहरू, कल्पनाले भर्खरै यहाँनिर फेसबुक ट्विटरमा चाहिँ बढी झुन्निने को हुन्छ भनेर एउटा वैज्ञानिकहरूले अनुसन्धान गरेका थिए, र त्यो अनुसन्धानले पत्ता लगाए अनुसार महिलाहरू चाहिँ फेसबुक ट्विटर र इन्टरनेटमा बढी एउटा हुन्छ नि टाइम बिताउने गर्दा रहेछन्। यो एउटा अनुसन्धानको रिपोर्ट कल्पनाले भर्खरै हामीहरूलाई श्रोताहरूलाई प्रस्तुत गरिन्। कल्पनाको यो आजको पहिलो सो थियो रेडियो भोइस अफ साङ्ग्रिलामा। श्रोताहरू, फेरि पनि म आज अहिलेलाई फेरि पनि अर्को एउटा गीत प्रस्तुत गर्न गइरहेको छु। म आजको यो तिजको आज भोलि चलिरहेको यो तिजको तिज पर्वको माहौललाई म सेलाउन दिन चाहन्न, त्यसै गरेर त्यसैका लागि म अर्को एउटा तिजको फेरि रमाइलो गीत यहाँनिर प्रस्तुत गर्न गइरहेको छु। अहिलेलाई सुनौ फेरि अर्को एउटा रमाइलो भाका तिजको।
मैं
हजुर श्रोताहरू, यो वैशव साङ्ग्रिलाको बसाइमा यहाँनिर म प्रस्तुत गरिरहेका छु रमाइला तिजका भाकाहरू, किनभन्दै अहिलेको समय यो वातावरण, यो माहौल अहिले तिजमय बनेको छ नेपालमा। अन्त तिज आउनुभन्दा 15 दिन अगाडि, लगभग 1 महिना अगाडिदेखि नै तिजको दर खाने, आफ्ना साथीभाइहरूदेखि लिएर आफ्नो नातागोताको घरमा गएर दर खाने र रमाइलो गरेर मनाउने चलन अहिले पछिल्लो समयमा एकदमै चल्तीमा छ। तर तिजको पर्व भने चाहिँ 2 दिनको लागि मात्र हुने गर्दछ। तर यो पर्वलाई मनाउने, एउटा खुसी आदान प्रदान गर्ने र रमाइलो नाचगान गरेर यो मनाउने कार्यक्रम, तिज को कार्यक्रम चाहिँ लगभग 1 महिनासम्म चल्ने गर्दछ आजभोलि। र यसै गरेर हिजो एडिलेडमा पनि 2 तिजको कार्यक्रम भयो, र त्यसै गरी आज पनि एउटा अर्को कार्यक्रम भयो, तिजको दर खाने कार्यक्रम। मैले तपाईँहरूलाई त्यो कार्यक्रमका बारेमा जानकारी त गराइहालेँ। र हिजोको तिजको कार्यक्रममा भुटनिज कम्युनिटीमा भएको तिजको कार्यक्रममा हाम्रो सहकर्मी आजबाट मलाई साथ दिन आउनुभएको कल्पना पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो, होइन? कस्तो भयो तिज त्यहाँनिर?
एकदमै राम्रो भएको थियो तिज, किनभने भुटनिसहरूले चाहिँ धेरै समयपछि, धेरै वर्षपछि भनौँ न, मनाएको चाड हो। त्यसमा चाहिँ अब सबैजना भेला भएको थियौँ, होइन? महिलाहरू भयो, पुरुषहरू, सबैजनाको त्यहाँनिर चाहिँ अब
सहभागिता थियो। रमाइलोसँग तिज मनाउनु भयो अनि नाच्नु भयो पनि?
हजुर, एकदमै नाच्यो।
त्यो बारेमा त मैले तपाईँहरूलाई, श्रोताहरू, तपाईँहरूलाई मैले एउटा हाम्रो युवा संसारका सहकर्मी मित्र इन्द्र अधिकारीले तयार पार्नुभएको रिपोर्ट समेत सुनाएको थिएँ। र यहाँनिर कल्पनाले पनि भनिहालिन् मलाई, तिजको कार्यक्रम हिजो एकदमै रमाइलो भयो, सबैजना महिला पुरुष बालबालिकादेखि लिएर बुढा आमा बुवाहरूको समेत सहभागिता भएको कार्यक्रम थियो त्यो। त्यसै गरी नेपाली पाठशालाले आज अर्गनाइज गरेको तिजको कार्यक्रम पनि एकदमै सफलतापूर्वक भव्य रूपमा सम्पन्न भएको छ। नेपाली पाठशालाले यो कार्यक्रम आज कुलरोस एभिन्यूको स्काउट हलमा आयोजना गरेको थियो, जहाँनिर नेपाली पाठशाला नै सञ्चालन हुने गर्दछ। श्रोताहरू, अब यो तिजका कुरा त हामी गर्ने नै छौँ र गर्दै गरौँला, तर त्योभन्दा पनि अगाडि म तपाईँहरूलाई एउटा रोचक जानकारी भन्ने कि यसलाई अब के भन्ने, होइन? तर मलाई जहाँसम्म लाग्छ यो चाहिँ नेपालमा हुने लोड सेडिङको बारेमा आधारित छ। हिउँद लागेपछि नेपालमा अब हप्तै पछि भनौँ न 12 लिएर 14 16 18 घन्टासम्म लोड सेडिङ हुने गर्दछ। र यसै लोड सेडिङको तालिका अब नेपाली समुदायमा नेपाली जनताहरूलाई सर्वसुलभ रूपले उपलब्ध गराउने किसिमले एउटा एप्स तयार पारिएको छ, जसमा चाहिँ लोड सेडिङको भनौँ न लोड सेडिङ कहिले हुन्छ, बत्ती कहिले आउँछ, त्यो सबै जानकारी उपलब्ध हुने एउटा एप्स नै तयार भएको छ। अब नेपालको सिचुएसन अहिले कस्तो रहेछ त, जब एउटा जाब लोड सेडिङको लागि एप्स नै तयार भएको छ मोबाइलमा, तपाईँले लोड सेडिङ कति बेला हुन्छ र कति बेला बत्ती आउँछ भन्ने कुरो मोबाइलबाट तपाईँले जानकारी पाउने अवस्थासम्म आइसकेको छ। र यसै विषयमा केन्द्रित रहेर एउटा यहाँनिर मसँग एउटा जानकारी छ, म तपाईँहरूलाई त्यो पढेर सुनाउँदैछु। हिउँद लागेपछि हप्तैपछि फेरि नै बिजुलीको लोड सेडिङ थालिका अब मोबाइल फोनमै उपलब्ध हुने भएको छ। त्यसको लागि एन्ड्रोइड अपरेटिङ सिस्टम भने हुने आवश्यक छ। लोड सेडिङको हैरानी भोगिरहेका नेपाली बिजुली उपभोक्तालाई लक्ष्य गरी बनाइएको यो एप्लिकेसन 3 महिनाको अवधिमा 10,000 पटक डाउनलोड भइसकेको छ। गुगल प्ले स्टोरमा रहेको यो एप्लिकेसन एन्ड्रोइड अपरेटिङ सिस्टम भएका सबै स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ। नेपाल लोड सेडिङ नाम राखिएको यो एप्समा लोड सेडिङको लागि विद्युत प्राधिकरणले बनाएका 7 समूह र तिनीहरूका तालिका समेत छ। प्रयोगकर्ताले आफ्नो समूहको तालिकालाई होम स्क्रिन का रूपमा राख्न पनि सकिन्छ। गुगलका अनुसार नेपाली 2 चन्द्र श्रेष्ठ र एलिजा श्रेष्ठले यो एप्स बनाएका हुन्। लोड सेडिङको समय थप घट हुनासाथ नयाँ तालिकालाई डाउनलोड गर्न सकिन्छ। अहिले प्राधिकरणले तालिका परिवर्तन गर्नासाथ बिजुलीका उपभोक्ताले वेबसाइटबाट प्रिन्ट गरेर राख्ने गरेका छन्। कतिपय साइबर क्याफेहरूले लोड सेडिङ तालिका निकाल्दै फोटोकपी गरेर 5-10 रुपियाँसम्ममा बेच्ने गरेको पाइएको छ। यो एप्समा लोड सेडिङ सुरु भएपछि कति समयपछि बिजुली आउँछ भन्ने जानकारी समेत छ। बिजुली आएपछि कति समयपछि लोड सेडिङ सुरु हुन्छ भन्ने जानकारी समेत दिने गरी मिलाइएको छ। यो एप्सको विशेषता अफलाइनमा समेत चल्ने हो। तालिका हेर्न र लोड सेडिङ हुने बिजुली आउने समय थाहा पाउन अनलाइन हुनुपर्छ भन्ने छैन। एप्स निर्माताले यसलाई व्यावसायिक प्रयोजनको लागि नभई शोखको लागि बनाएको उल्लेख गरेका छन्। फाइलको साइज सानो भएको हुँदा यसको डाउनलोड छिट्टै गर्न सकिन्छ। यो एप्सको साइज 294 KB अर्थात् केबीमा छ। नेपालमा अहिले 7-8 हजारदेखि 70,000 रुपियाँसम्म पर्ने एन्ड्रोइड सिस्टमका स्मार्टफोनहरू चल्तीमा छन्। अहिले दैनिक 6-7 घन्टाको दरले हप्तामा 46 घन्टा लोड सेडिङ हुने गरेको छ। प्राधिकरणले यो वर्ष हिउँदमा दैनिक 21 घन्टासम्म लोड सेडिङ गर्नुपर्ने भयावह अवस्था प्रस्तुत गरेको छ। तर भारतबाट 200 MW बिजुली आयात गरेर लोड सेडिङलाई दैनिक 12 घन्टा मात्र गर्ने प्रयासमा सरकार छ। जस्तोसुकै अप्ठ्यारो अवस्था भए पनि यसपटक बढीमा 14 घन्टा मात्र लोड सेडिङ गर्ने तयारीमा विद्युत प्राधिकरण छ। गुगलका अनुसार गत मे अन्तिममा यो एप्स तयार भएको हो। निशुल्क राखिएको यो एप्स लोड सेडिङ तालिका परिवर्तन हुने बित्तिकै अपडेट हुने गरी राखिएको छ। हजुर श्रोताहरू, नेपालमा लोड सेडिङको समस्याले गर्दाखेरि अहिले अब लोड सेडिङको जानकारी पाउनका लागि एउटा फोनमा एप्स नै एउटा एप्लिकेसन नै तयार पार्नुपर्ने अवस्था भइसकेको छ। जस्तो तपाईँहरूलाई मैले भर्खरै यो एउटा रिपोर्ट पढेर सुनाइहालेँ। नेपालमा बिजुलीको कतिको यो समस्या रहेछ त भन्ने कुरा यसबाट पनि स्पष्ट हुन्छ। तर श्रोताहरू, अब म तपाईँहरूलाई फेरि अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछु। नमस्ते नमस्ते दिव्य सुब्बाको आवाजमा, दिव्य सुब्बा एन्ड द ब्लू एसिडको आवाजमा नमस्ते नमस्ते अहिलेको लागि तपाईँहरूका लागि।
Namaste, 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 namaste.
नमस्ते नमस्ते भन्दै थिएँ यहाँनिर दिव्य सुब्बा एन्ड द ब्लू एसिड्स यो रमाइलो गीत यहाँको लागि मैले प्रस्तुत गरेँ भर्खरै श्रोताहरू आशा छ तपाईँहरूलाई मन पऱ्यो होला श्रोताहरू म तपाईँहरूलाई जानकारी गराइहालौँ यतिखेर स्टुडियोको घडीमा 10:15 गएको छ र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्ग मार्फत र म तपाईँहरूको साथमा छु सञ्जय हजुर श्रोताहरू अब मसँग हामीसँग जम्मा जम्मी पन्ध्र मिनट बाँकी छ त्यसबिचमा तपाईँलाई म अरू भरपूर मनोरञ्जन गराउने कोसिस गर्नेछु गीत सङ्गीत र रमाइलो जानकारीका साथमा र श्रोताहरू यसै क्रममा म तपाईँहरूलाई जानकारी गराइहालौँ नेपालको एउटा नेपालको काठमाडौँको त्रिभुवन इन्टरनेसनल एयरपोर्टको एउटा हरिबिजोगको बारेमा जस्तै म अब अरू केही कुरा नभनिकन म सिधै यो रिपोर्ट पढेर सुनाउन चाहन्छु यहाँहरूका लागि कुनै बेला बिकिनी किलर चार्ल्स शोभराजले त्रिभुवन विमानस्थलबाट हात्ती छिराइदिने ध्वास दिने गरेका थिए उनी अहिले केन्द्रीय कारागारमा बन्दी छन् तर तिनले त्यो बेला दावी गरे जस्तो विमानस्थलबाट हात्ती त होइन हात्तीवाला नोट बुझाएर अनाधिकृत व्यक्ति विदेश उड्न छाडेका छैनन् त्रिभुवन विमानस्थलमा राज्यका दर्जनौँ एजेन्सी खटिएका छन् तर ती सबैका ध्यान धाउन्ने भने अवाञ्छित लाभ लिनेतर्फ लक्षित छ त्यही भएर भरपर्दा ट्राभल्स डकुमेन्ट बिनै थुप्रै नेपाली अमेरिकाको सपना पालेर यही बाटो हुँदै विदेश उडिरहेका छन् यसले गर्दा मानव तस्करीमा संलग्न दलालहरूलाई सजिलै कमाउन सक्ने स्थिति विमानस्थलमा रहेको अव्यवस्थाले दिएको छ यसरी अनाधिकृत व्यक्तिलाई विदेश पठाउन सेटिङ मिलाउने धन्दाले निकै दह्रो जरा गाडिसकेको पाइएको छ गत जेठ एकतिस गते कतार एयरवेजको QR 355 फ्लाइटबाट 27 नेपाली कतारको दोहा पुगेका थिए तिनलाई मानव तस्करहरूले अमेरिका लैजाने सपना देखाएर त्यहाँ पुर्याएका थिए तस्करहरूको योजना अनुसार विमानस्थलमा खटिएका कर्मचारीले पहिल्यै मिलाएको सेटिङका आधारमा तिनलाई सहजै अध्यागमन पार हुन मद्दत गरेका थिए र यो काम व्यवस्थित रूपमा सम्पन्न गरिएको रहेछ भन्ने भर्खरै मात्र खुलेको छ विमानस्थलबाट उड्ने प्रत्येक यात्रुको अभिलेख राख्नु कर्मचारीको दायित्व हुन्छ तर यसरी गएका कर्मचारीको अभिलेख नराखेका कारण कुन कर्मचारीको संलग्नतामा यस्तो गम्भीर अपराध हुन गयो भन्ने खुल्न नसक्ने अवस्था आएको छ तिनको काममा कतिसम्म कैफियत रहेछ भन्ने सिसी क्यामेरालाई समेत तिनले बिगारेर आफ्नो गलत कामको पोल खोल्न नसक्ने बनाएको समेत पाइएको छ त्रिभुवन विमानस्थल ट्राभल डकुमेन्ट र भ्रमण योजना सहित पुगेका यात्रुका निम्ति भने कम्ती झन्झट लाग्दो छैन प्रवेश बिन्दुदेखि उभिएका प्रत्येक सिपाहीले पासपोर्ट र टिकट जाँच गर्छन् एक्सरे मेसिन पुग्नु अघि मात्र यस्तो प्रक्रिया पटक पटक दोहोरिन्छ एक्सरे मेसिनबाट पार गरेपछि पनि बोर्डिङ पास लिएर अघि बढ्न समेत सुरक्षाका यस्ता तगारा पटक पटक आउँछन् यस्तो स्थिति बिहोरिरहेका भुक्तभोगी यात्रुहरू भने त्यही विमानस्थलबाट मानव तस्करी समेत हुन्छ भन्दा आश्चर्यमा पर्छन् त्यसमा पनि एकदमै व्यवस्थित किसिमले विमानस्थलमा तस्करीलाई सघाउने काम भइरहेको छ खासमा त्रिभुवन विमानस्थलमा हुने सुरक्षाको अब अनावश्यक नाटकले भने अन्य यात्रुलाई दिक्कै पार्ने रहेछ त्यही भएर गत वर्ष कार्तिकमा अमेरिकी टेलिभिजन CNNले सार्वजनिक गरेको विश्वका 10 घृणायोग्य विमानस्थलको सूचीमा त्रिभुवन विमानस्थलले 7 स्थान हासिल गरेको थियो त्रिभुवन विमानस्थलमा गरिने सुरक्षा जाँचलाई आदिम किसिमको संज्ञा दिएको थियो सुरक्षा व्यवस्था अरूलाई आश्वस्त तुल्याउन पनि गर्नुपर्छ त्योभन्दा बढी अरूले थाहै नपाउने गरी त्यसलाई प्रभावकारी बनाउन सकिन्छ त्रिभुवन विमानस्थलबाट 1999 क्रिसमस इभमा इन्डियन एयरलाइन्सको विमान IC 814 अपहरण भएको घटनाले सुरक्षा व्यवस्थाप्रति प्रश्नचिन्ह खडा गरेको हो सुरक्षा व्यवस्थामा आवश्यक ध्यान नदिँदा तथा मानव तस्करी र अन्य गतिविधिमा संलग्न व्यक्तिले छुट पाउने अवस्थाले मुलुकलाई इतिहासको यस्तै दुःखद अवस्थातर्फ पुर्याउन सक्छ त्यसकारण पनि त्रिभुवन विमानस्थलबाट हुन सक्ने यस्ता गतिविधिलाई शून्यमा झार्न प्रभावकारी सुरक्षा व्यवस्था अप्नाउनु आवश्यक छ अन्तर्राष्ट्रिय विमानस्थल भनेको मुलुकको ऐना पनि हो त्यसकारण यसलाई प्रभावकारी बनाउन र यहाँ घुम्न आउने विदेशी पाहुनाका निम्ति समेत राम्रो छाप पार्न सक्ने बनाउन सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ पटक पटक यही बाटोबाट मानव तस्करी भइरहने अनि फेरि तिनको उद्धारका निम्ति भनेर सरकार र अन्य निकायले पहल गरिरहनु पर्ने अवस्था घटाउनु आवश्यक छ त्रिभुवन विमानस्थलबाट नाजायज फाइदा उठाएर पार हुन सकिँदैन भन्ने सन्देश पनि दिन सक्नुपर्छ। यसो भएमा नेपालको बाटो भएर अन्य अपराधी समूहले आफ्ना गतिविधि गर्ने हिम्मत गर्न सक्दैनन्। हजुर श्रोताहरू, काठमाडौँको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको हरिबिजोगको बारेमा यो समीक्षात्मक रिपोर्ट यहाँनिर मैले तपाईँहरूलाई प्रस्तुत गरेँ। श्रोताहरू, अब कार्यक्रममा फेरि पनि म एउटा अर्को गीत प्रस्तुत गर्न गइरहेको छु। कार्यक्रम हो भोइस अफ साङ्ग्रिला, हरेक आइतबार 9:30 बजेदेखि 10:30 बजेसम्म आउने गर्दछ यो कार्यक्रम रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत। र अहिलेका लागि म तपाईँहरूलाई तिम्रै लागि प्रजिता गेलालको आवाजमा यो एउटा गीत प्रस्तुत गर्दैछु यहाँनिर। प्रजिता गेलालको आवाजमा तिम्रै लागि सारा जीवन, हजुर, यहाँनिर यो रमाइलो गीत यहाँहरूका लागि मैले प्रस्तुत गरेँ। श्रोताहरू, कार्यक्रममा जम्मा 5 मिनट मात्र बाँकी छ, कार्यक्रमको अन्त्यतिर आइसकेको छौँ आजका लागि। श्रोताहरू, आगामी कार्यक्रममा त फेरि आउने नै छौँ। त्योभन्दा अगाडि म तपाईँहरूलाई अब यो कार्यक्रमको बारेमा फेरि छोटकरीमा जानकारी गराइहालौँ। भोइस अफ साङ्गिला कार्यक्रम रेडियो एयरलेड 101.5 मेगाहर्जमा आउने गर्दछ हरेक आइतबार 9:30 बजेदेखि 10:30 बजेसम्म, र म कार्यक्रम लिएर आउने गर्दछु सन्झै। यति बेला 10:25 गइसकेको छ स्टुडियोको घडीमा। श्रोताहरू, यो तिजको माहौल छ नेपाली नेपालमा नेपाल बाहिर नेपाल र नेपाल बाहिर बस्ने सम्पूर्ण नेपाली महिलाहरूले महिलाहरूको महान चाड नै हो यो. त्यसै गरी यस यही चाडलाई अहिले मनाइराख्नु भएको छ, दर खाएर रमाइलो गरेर नाचगान गरेर मनाइराख्नु भएको छ. श्रोताहरू, अहिलेलाई म फेरि पनि एउटा अर्को कार्यक्रमको अन्त्य अन्त्यतिर तिजको गीत यहाँनिर प्रस्तुत गर्दैछु. अहिलेलाई यो सुनौ यो गीत. हजुर श्रोताहरू, तपाईँहरूलाई म यो गीत सुनाउँदै थिएँ यहाँनिर तिजको यो रमाइलो गीत मलाई कस्तो देखिएको छ, यो सुनको पाउजुले शीर्षकमा रहेको यो गीत. तर श्रोताहरू, अब कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भएको छ. आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ र तर अर्को आइतबार फेरि हामीहरू पुनः उपस्थित हुनेछौँ रेडियो एडलेड 101.5 मेगा हर्जको स्टुडियोबाट भोइस अफ साङ्ग्रेला लिएर. तबसम्मका लागि बिदा चाहन्छौँ म सञ्जय. हजुर श्रोताहरू, अब तपाईँहरूलाई अर्को साता ठिक यसै समयमा भेट्ने बाचाका साथ आजको कार्यक्रमबाट म बिदा हुन चाहन्छु. किप लिसनिङ रेडियो एयरलाइन 101.5 मेगा हर्ज. द अपकमिङ प्रोग्राम इज रेडियो नोट्स. र थ्याङ्क्स भेरी मच फर लिसनिङ द भोइस अफ साङ्ग्रेला. हजुर अहिलेलाई भने गुड नाइट, शुभरात्री.
शिरैमा शिरबन्दी लाउने र हरा